यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सुशासन न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर सरकार अघि बढ़ेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले असार 21 गते प्रदेशसभाबाट विश्वासको मत लिनुहुने। विदेशमा रहेका नेपाली मतदातालाई निर्वाचनमा सहभागी गराउने विषयमा राजनैतिक दल र सम्बद्ध पक्षसँग छलफल भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाद्वारा जानकारी। र यूरोपियन युनियनले युक्रेनलाई प्रतिरक्षा प्रणाली र सुरक्षाका लागि 1.9 अर्ब युरो प्रदान गर्ने।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्डले आज बिहान शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। भेटमा पछिल्ला समसामयिक राजनैतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ। देशभरका सामुदायिक विद्यालयहरूमा शिक्षक अभाव हुँदा यस वर्षको माध्यमिक शिक्षा परीक्षा SEEमा धेरै विद्यार्थी अनुत्तीर्ण भएको भन्दै प्रतिनिधि सभाका सांसदहरूले तत्काल शिक्षक दरबन्दी बढ़ाउन सरकारसँग माग गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले गणित, विज्ञान र अंग्रेजी विषयमा बढ़ी विद्यार्थी अनुत्तीर्ण भएकाले तत्काल यी विषयका शिक्षक दरबन्दीको व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभयो। वैदेशिक रोजगारीमा गएका युवाहरूले विभिन्न देशमा ज्यान गुमाउनु परेको भन्दै सांसदहरूले सरकारले युवाहरूका लागि स्वदेशमै रोजगारीको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले धार्मिक पर्यटन बढ़ाउन सरकारले विशेष योजना ल्याउनुपर्ने, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू लगायतलाई घर घरमै गएर राष्ट्रिय परिचय पत्र बनाउने व्यवस्था मिलाउनुपर्ने र किसानलाई रासायनिक मल सहज रूपमा पाउने व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतको तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जलस्रोत विधेयक 2081 प्रस्तुत गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक असार 16 गते आइतबार दिउँसो 3 बजे बस्नेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रान्ति र परिवर्तनका उपलब्धिहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागि परेको बताउनु भएको छ। साहसिक योद्धा जगत बहादुर बोहराको जीवनी तथा संस्मरणहरू पुस्तक आज काठमाडौँमा लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित सरकार अघि बढ़ेको बताउनुभयो। जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि बोहराले देश र जनताको मुक्ति र परिवर्तनलाई नै केन्द्रमा राखेर काम गर्नुभएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली समाजको क्रान्तिकारी रूपान्तरणका पक्षमा भएको महान जनयुद्धको दौरानमा समेत उहाँले महत्वपूर्ण योगदान गर्नुभएको बताउनुभयो। मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले यही असार 21 गते विश्वासको मत लिनुहुने भएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार सिंहले यही असार 21 गते विश्वासको मत लिनुहुने भएको हो। तत्कालीन मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशसभाबाट बहुमत प्राप्त नगरेपछि जनमत पार्टीका सिंह बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुक भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम गरी उनीहरूले गरेको विकास र उन्नतिबाट नेपालले लाभ लिन सक्नुपर्ने बताउनु भएको छ। जननेता मदन भण्डारीको 73 जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आज ललितपुरमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले अन्तर्राष्ट्रिय शक्ति संघर्षमा नेपाल सामेल नहुने र सधैँ शान्तिको पक्षमा रहने उल्लेख गर्नुभयो। अध्यक्ष ओलीले आर्थिक विकासको अन्तर्राष्ट्रिय दौड़मा नेपाल सामेल नभए पनि शक्तिशाली राष्ट्रबीचको टकरावका कारण नेपालले क्षति बेहोर्नुपर्ने अवस्था आउन नहुने बताउनुभयो।
हामीलाई ग्लोबल्ली कम्पिटिसन गर्नु परेको छैन, तर हामीलाई निर्विवाद रूपमा पीस चाहियो, शान्ति हामीलाई चाहियो। कसैको प्रतिस्पर्धाले हामीलाई घचपच्च हुन भएन, अरूका इन्ट्रेस्टका टकरावहरूको झिल्काले हाम्रो घर त डढ्नु भएन नि, हाम्रा छानामा ती झिल्काहरू आउनु भएन, हामीले त्यो भन्छौँ।
अध्यक्ष ओलीले राष्ट्रिय शक्तिलाई अगाडि बढाउन र देशको राजनैतिक आर्थिक सामाजिक सांस्कृतिक प्रणालीलाई बलियो बनाउन आफूहरू प्रयासरत रहेको बताउनुभयो। कार्यक्रममा अध्यक्ष ओलीले स्वर्गीय मदन भण्डारीले प्रतिपादन गर्नुभएको राजनैतिक विचार जनताको बहुदलीय जनवाद आजको समयमा समेत उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वाला कुमारी शाहले कृषि क्षेत्रको विकासका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको बताउनु भएको छ। नेपाल लाइफ स्टक सेक्टर इनोभेशन आयोजनाको आज काठमाडौँमा आयोजित समापन तथा नतिजा प्रसार समारोहमा कृषि तथा पशुपक्षी विकास मन्त्री शाहले आयोजनाले पशुपालन व्यवसायमा आबद्ध कृषकहरूलाई व्यावसायिक बनाउन पुर्याएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो। कृषि मन्त्री शाहले सरकारले कृषि तथा पशुपक्षी क्षेत्रको विकासका लागि उच्च प्राथमिकता दिएको र कृषिबाट नै नेपालको समृद्धि सम्भव रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव राजेन्द्र प्रसाद मिश्रले नेपाल पशुपक्षीजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर हुँदै गएको बताउनुभयो। नेपाल लाइफ स्टक सेक्टर इनोभेशन आयोजना सन् 2018 पञ्चवर्षीय आयोजनाका रूपमा शुरू भएको थियो। त्यस आयोजनाबाट पशुको गोठ सुधार, भेटेरिनरी सेवालाई आधुनिकीकरण गर्न विभिन्न सरकारवाला संस्थाहरूलाई उपकरण प्रदान गरिनुका साथै पशुपालक किसान तथा सम्बद्धहरूको क्षमता विकासका लागि महत्वपूर्ण कार्यहरू सञ्चालन भएको आयोजनाले जनाएको छ। हरेक वर्ष असार 15 गते मनाइने राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव यस वर्ष भोलि चितवनमा मनाइने भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई चितवनको धान जोन क्षेत्रको बछौलीमा प्रधानमन्त्रीको उपस्थितिमा रोपाई महोत्सव गर्न लागि हो। रत्ननगर नगरपालिका साथ बछौलीमा महोत्सव मनाउने तयारी गरिएको आयोजक समितिका संयोजक एवं कृषि विभागका महानिर्देशक नरहरि प्रसाद घिमिरेले जानकारी दिनुभयो। महोत्सवमा धान रोप्ने मेसिनले एक हेक्टर क्षेत्रफलमा धान रोपिने संयोजक घिमिरेले बताउनुभयो। सभामुख देवराज घिमिरेले मदन भण्डारी कलेजलाई विश्वविद्यालय बनाउन आफ्नो तर्फबाट सकारात्मक सहयोग रहने बताउनु भएको छ। मदन भण्डारी मेमोरियल कलेजको 23 वार्षिकोत्सवको आज उद्घाटन गर्नुहुँदै सभामुख घिमिरेले पछिल्लो समय शिक्षा सरल, सुलभ र सबैको पहुँच पुग्ने गरी व्यवस्थापन गरिनुपर्ने धारणा राख्नुभयो। सभामुख घिमिरेले जननेता मदन भण्डारी जस्तो द्वन्दात्मक भौतिकवादी चेत भएका नेतालाई भावी पुस्ताले अनुसरण गर्नुपर्ने बताउनुभयो। त्यस अवसरमा उत्कृष्ट एवं स्वर्ण पदक पाएका विद्यार्थीलाई सम्मान गरिएको थियो। मधेस प्रदेश आजदेखि पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा भएको छ। पछिल्लो एक सातामा धनुषा, महोत्तरी सहित तीन जिल्लामा पूर्ण खोप सुनिश्चित भएसँगै मधेस प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा भएको हो। मधेस प्रदेश खोप समन्वय समितिको आयोजनामा भएको घोषणा कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले पूर्ण खोप सुनिश्चित हुनुमा गाउँका महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य कर्मीहरूको भूमिका महत्वपूर्ण भएको बताउनुभयो। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले विदेशमा रहेका नेपाली मतदातालाई निर्वाचन प्रक्रियामा सहभागी गराउने विषयमा राजनैतिक दल र सम्बद्ध पक्षबीच गहन छलफल आवश्यक रहेको बताउनु भएको छ। निर्वाचन आयोग र अन्तर्राष्ट्रिय आप्रवासन संगठनद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त थपलियाले स्वदेशमै एक ठाउँमा मतदाता नामावली भएर अर्को ठाउँमा बस्ने र नेपालमा मतदाता भएर विदेशमा बस्नेलाई मतदानको अधिकारबाट वञ्चित नगराउने मुद्दा विश्वव्यापी सरोकारको विषय भएको बताउनुभयो। आयोगका सचिव रविलाल पन्थले बसाईसराई नागरिकको अधिकार र आवश्यकताको विषय हुने भएकाले विदेशमा रहेका मतदातालाई मताधिकारबाट वञ्चित नगर्ने सवालमा आयोग गम्भीर रहेको बताउनुभयो। सर्वोच्च अदालतले 2074 चैत 17 गते विदेशमा बस्ने नेपालीलाई निर्वाचनमा मतदान दिने कानूनी प्रावधान गर्न आदेश दिएपछि आयोग र नेपाल सरकारले कार्यान्वयनका लागि पहल गर्दै आएको छ। प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राणा मगरले पत्रकार मर्यादित भए मात्र समाज र नेता अनुशासित हुने बताउनु भएको छ। क्रियाशील पत्रकार महिलाले पत्रकार महिलाहरूको नेतृत्व एवं क्षमता विकासका लागि काठमाडौँमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उपसभामुख राणा मगरले विकसित देशमा पत्रकारको भूमिकाको कारण सुशासन कायम भएको र नेपालमा पनि सुशासन कायम गर्नका लागि पत्रकारको मुख्य भूमिका रहने बताउनुभयो। नेपाल पत्रकार महासंघका उपाध्यक्ष बाला अधिकारीले पत्रकार महिला नेतृत्वमा नपुग्दासम्म अनेकौं आरोह अवरोह झेल्नुपर्ने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले आम नागरिकसम्म सूचना प्रवाहका लागि रेडियो सहज माध्यम भएकाले रेडियोको विकल्प नभएको बताउनु भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र रेडियो नेपालको सहकार्यमा आज काठमाडौँमा आयोजित अन्तर्क्रिया कार्यक्रममा सचिव सुवेदीले आधिकारिक माध्यमको मापकका रूपमा रहेको रेडियो नेपालले अबका दिनमा सबै पुस्ताका श्रोताको अभिरूचिका आधारमा कार्यक्रम प्रसारण गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो। कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराईले रेडियो नेपालको सान्दर्भिकता सदैव उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै रेडियो नेपाल मार्फत मन्त्रालयले आम जनमानसमा कानूनका कुरा प्रसारण गर्दै आएको बताउनुभयो। त्यस अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालले जनताका रूचिका कुरालाई ध्यानमा राख्दै जानकारी मनोरञ्जनात्मक तथा सूचनामूलक सामग्रीहरू प्रसारण र रेडियो नेपालको अनलाइनमा पठनीय सामग्री सम्प्रेषण गर्दै आएको बताउनुभयो। कार्यक्रममा रेडियो नेपालका नायब कार्यकारी निर्देशक चन्द्रभूषण लाल दास र उपनिर्देशक पुष्कर बरालले प्रसारण पहुँच विस्तार र श्रोताका रूचिका विषयलाई रेडियो नेपालले आगामी दिनमा अझ बढ़ी समावेश गर्दै अगाडि बढ़ने बताउनुभयो। पहिरो हटाएपछि आज बिहानदेखि अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। गैराती परेको वर्षाले पहिरो जाँदा कालीकोटको सिमानामा पर्ने शुभकालिका एक दही खोला र काले खोला बीचको गगनी खोलामा पहिरो गएको थियो। कालीकोट खण्ड अवरूद्ध हुँदा कर्णाली राजमार्ग भएर आवत जावत गर्ने सवारी साधन शुक्रबार बिहानैदेखि आवत जावत बन्द भएको थियो। राजमार्ग खुलेपछि यातायातका साधन चल्न थालेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। यति बेला हिमाली जिल्लाहरूमा यार्सा टिप्ने मौसम शुरू भएको छ। डोल्पा जिल्लाको मुख्य आमदानीको स्रोत नै यार्सा भएकाले अभिभावकदेखि विद्यार्थी र शिक्षक महिना दिनसम्म विद्यालय बन्द गरेर यार्सा टिप्न पाटनतिर लाग्दा विद्यार्थीको पठन पाठनमा नै समस्या देखिन थालेको छ। डोल्पाबाट संवाददाता सरोज थापाको रिपोर्ट।
डोल्पाका विद्यालय तीन सातादेखि बन्द छन्। विद्यार्थी र शिक्षक यार्चाकुम्मा टिप्न पाटनतिर लागेपछि विद्यालय बन्द भएका हुन्। महिना दिनसम्म विद्यालय बन्द हुँदा त्यसको प्रत्यक्ष असर शिक्षण सिकाइमा पर्ने गरेको छ। डोल्पाको ठुलीबेरी नगरपालिका पाँचको विद्या मन्दिर मावि हिजो आज सुनसान छ। विद्यालयको मूल गेटमै भोटे तालचा लगाइएको छ भने कक्षा कोठा पनि बन्द छन्। विद्या मन्दिर मावि मात्र होइन, डोल्पाका प्राय सबै सामुदायिक विद्यालय यति बेला बन्द छन्। स्थानीय शिक्षक र विद्यार्थीहरू नै यार्चा गुम्बा टिप्न पाटनतिर गएपछि विद्यालय पूर्ण रूपमा बन्द भएका हुन्।
विद्या मन्दिर माध्यमिक विद्यालयको शिक्षक नम्बर बहादुर रोका डोल्पा जिल्लाको मुख्य आय स्रोत भन्ने रूपमा चिनिन्छ र घर परिवार जीवन यापन चलाउनको लागि र विद्यार्थीहरूको लागि काफी कलम अथवा बुकहरू किन्नको लागि यस सिजनमा बन्द हुने गरिन्छ।
विद्यालय बन्द भएपछि जिल्ला बाहिरका शिक्षकहरू भने विदा मनाउन घरतिर लागेका छन्। जिल्लाका कुल 112 विद्यालयहरूमा झण्डै 400 जना शिक्षक कार्यरत छन्, जसमध्ये अधिकांश शिक्षक स्थानीय हुन्। यार्चा टिप्ने समयमा विद्यार्थीलाई रोक्न नसक्ने हुँदा अहिले छुटेको पढाई दशैं तिहार र हिउँदे विदा कटाएर पूरा गर्ने सरस्वती मावि दुनैका शिक्षक हरिहर खनाल बताउनुहुन्छ।
वर्षभरिको कमाईको रूपमा लिने भएको कारणले गर्दा यार्चा गुम्बा टिप्न जानको लागि हामीले उनीहरूलाई रोक्न पनि सक्दैनौ।
ढोलपालीको आमदानीको मुख्य स्रोत हो यार्चा। यार्चा खोज्न सके वर्षभरिको घर खर्च चल्ने भएकोले पनि गाउँ गाउँबाट ससाना बाल बालिका र विद्यार्थी पाटनतिर जान्छन्।
गोपाल केसी,
हाम्रो ढोलपालीको एउटा जीवन नै निर्वाह गर्ने स्रोत नै यार्चा गुम्बा भएको कारण स्कूलका विद्यार्थीहरू नै अब उपस्थिति नभएको र यार्चा टिप्नबाट चाहिँ नफर्केको हुँदा चाहिँ विद्यालयहरू चाहिँ बन्द छन् र बन्द गर्नुपर्ने अवस्था चाहिँ यसरी निम्तिएको हो।
हिउँदे र दशैं बिदा कटाएर पठन पाठन गरे पनि महिना दिनसम्म स्कूल नजाँदा पढ्ने बानी बिग्रने र यसअघि पढेको बिर्सने सम्भावना हुन्छ। शिक्षा समन्वय एकाइ डोल्पाका प्रमुख दल बहादुर बस्नेत यार्चा संकलनकै कारण महिना दिनसम्म विद्यालय बन्द हुँदा त्यसको प्रत्यक्ष असर शिक्षण सिकाइमा परेको बताउनुहुन्छ।
विद्यार्थीको सिकाइ बाधकको रूपमा एउटा भनेको हिमाल जिल्लामा अत्यधिक जाडो हुने भएको हुँदाखेरि करिब डेढ महिना स्कुल बन्द हुन्छ। अर्को भनेको हरेक वर्ष जेठ महिनामा कम्तीमा एक वा डेढ महिना यासा संक्रमणको लागि यासा बिदा हुन्छ। दुईटा बिदाको कारणले गर्दा पनि जति दिन विद्यार्थीहरू सिक्नुपर्ने हो त्यो सिकाइ प्रक्रियामा प्रत्यक्ष असर परेको छ।
पाटनमा महिना दिन यार्चा खोजेर विद्यार्थीहरू वर्षभरिको पढाइ खर्च टार्ने अपेक्षा राख्दछन्। आमदानीको बलियो स्रोत यार्चा संकलनमा विद्यार्थीलाई रोक लगाउन व्यावहारिक नहोला तर पठन पाठनको निरन्तरताको उपाय भने खोज्नुपर्ने देखिएको छ।
सरोज थापा, रेडियो नेपाल, डोल्पा।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशको भू राजनीतिक संवेदनशीलतालाई ध्यान दिई साझा नीतिका साथ सबै राजनीतिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताउनु भएको छ। स्वर्गीय प्राध्यापक घटराज भट्टराईद्वारा लिखित बालचन्द्र शर्मा व्यक्तित्व र साधना पुस्तकको परिमार्जित संस्करणको आज काठमाडौँमा विमोचन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिक शक्तिहरू विभाजित हुँदा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रभाव र कूटनीतिक क्षमता कमजोर हुने भएकाले एक ठाउँमा उभिनुको विकल्प नरहेको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। युरोपियन युनियनले युक्रेनलाई प्रतिरक्षा प्रणाली र सुरक्षाका लागि 1.9 अर्ब युरो प्रदान गरेको छ। युरोपेली संघका अध्यक्ष उर्सुला भोन डोर लियनले किएभले ईयूमा आफ्नो सही स्थान पाउने र युक्रेन सुविधा अन्तर्गत अरबौं रकम वितरण गर्ने बताउनुभयो। यसअघि ईयूले गत हप्ता युरोपेली समूहका सदस्य राष्ट्रहरूबाट स्वीकृति प्राप्त गरेपछि युक्रेन र मोल्दोभासँग प्रवेश वार्ता शुरू गरेको अल जजिराले जनाएको छ। गाजापट्टीको प्यालेस्टाइनी तटीय क्षेत्रमा स्वास्थ्य सेवाको चरम आवश्यकता भएको राष्ट्रसंघीय अधिकारीहरूले जनाएका छन्। प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य निकाय यूएनआरडब्ल्यूएले सामाजिक सञ्जाल एक्समा गाजामा थोरै संख्यामा यूएनआरडब्ल्यूए स्वास्थ्य केन्द्र मात्र सञ्चालनमा रहेको बताएको छ। इजरायलले सन् 2023 अक्टोबर 7 दक्षिणी इजरायली सीमामा हमासले गरेको हिंसा विरूद्ध बदला लिन गाजापट्टीमा हमास विरूद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ। आक्रमणका कारण करिब 1200 मानिस मारिएका थिए र 200 भन्दा बढ़ीलाई बन्धक बनाइएको थियो। द्वन्दबाट प्यालेस्टाइनी भूमिमा मृत्यु भएका व्यक्तिको संख्या 37,781 पुगेको गाजा स्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
कर्णाली करिडोर 400 केभी प्रसरण लाइन निर्माण शुरू भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले शुक्रबार कैलालीको सुखडमा कर्णाली करिडोर 400 केभी प्रसरण लाइन आयोजनाको टावर निर्माणको शिलान्यास गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली नदी बेसिनमा उत्पादन हुने विद्युत जम्मा गरी स्वदेश तथा विदेशी बजारमा पुर्याउने लक्ष्यका साथ आयोजना शुरू गरिएको बताउनुभयो। राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्र प्रसाद गेवालीले फुकोट कर्णाली, वेतन कर्णाली, तिला 1 र 2 लगायत आयोजनाबाट उत्पादित करिब 3,000 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न सकिने जानकारी दिनुभयो। बैंकक स्थित नेपाली दूतावासले बिहिबार बैंककमा पर्यटन प्रबन्धन कार्यक्रम आयोजना गरेको छ। दूतावासले नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स नाटा, ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल टान र नेपाल पर्वतारोहण संघ संघको संयुक्त आयोजनामा कार्यक्रम गरेको हो। त्यस अवसरमा थाइल्याण्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले पर्यटन क्षेत्रको व्यावसायिक सम्भावनाको खोजी गर्न सहभागी सबैलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कञ्चनपुरले आधुनिक प्रविधिको प्रयोग गरी धान उत्पादन बढाउन अनुदानका कार्यक्रम सञ्चालन गरेको छ। परियोजना कार्यान्वयन इकाई कञ्चनपुरको समन्वयमा चाकलाबन्दीमा मेसिनको प्रयोग गरी आधुनिक प्रविधि मार्फत धान खेतीका साथै धानको बिउ उत्पादन गर्न थालिएको हो। इकाई कार्यालयका प्रमुख सञ्जु रिमालले प्लास्टिकको ट्रेमा धानको बेर्ना तयार गरी शुक्ला फाटा नगरपालिका र भीमदत्त नगरपालिकाका सहकारीमा आबद्ध किसानले पहिलो पटक धान रोप्ने मिसिनको प्रयोग गरी रोपाई गरिरहेको जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो अर्जुन श्रेष्ठ। अब खेलकुद समाचार। गण्डकी प्रदेश स्तरीय पुरूष कबड्डीको उपाधि कास्कीले जितेको छ। पोखरामा सम्पन्न प्रतियोगितामा तनहुँलाई 45-38 अंकले पराजित गर्दै कास्कीले उपाधि जितेको हो। उपाधि विजेता कास्कीले नगद 50,000 रूपियाँ सहित ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गर्दा तनहुले नगद 40,000 सहित ट्रफी, पदक तथा प्रमाणपत्र हात पारेको छ। सेमी फाइनलमा तनहुले बागलुङलाई झिनु अंकले जित हात पारेको थियो। प्रतियोगितामा तृतीय हुने दुई टीम म्याग्दी र बागलुङले समान नगद 30,000 सहित ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गरेका छन्। अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले युरोपमा हुने दुई फरक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुहुने भएको छ। अशोकले शुरूमा अस्ट्रियाको भियनामा जुन 29 र 30 तारीकमा हुने वर्ल्ड ऱ्याङ्किङ G1 अस्ट्रियन ओपन पुम्से तेक्वान्दो प्रतियोगितामा निर्णायक रहनुहुनेछ। त्यसपछि उहाँ जर्मनीमा जुलाई 6 तारीकमा हुने GTU बोडेन्सी कपमा निर्णायकको भूमिकामा रहनुहुनेछ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले आईसीसी T20 विश्वकपमा ब्याटिङ र फिल्डिङमा अपेक्षाकृत प्रदर्शन नहुँदा जीतको नजिक पुगेर पनि हार बेहोर्नु परेको बताउनु भएको छ। T20 विश्वकपमा सहभागी भई स्वदेश फर्किएपछि बिहिबार आयोजित पत्रकार सम्मेलनमा कप्तान पौडेलले बलिङ राम्रो भए पनि ब्याटिङ र फिल्डिङको साथ नभएको बताउनुभयो। खेलकुदपछि अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभर साधारणदेखि पूर्णतया बदलिरही बागमती, गण्डकी, मधेश र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस वर्षा फाटफुट। काठमाडौँको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 20.9 डिग्री सेल्सियस वर्षा 19.5 मिलिमिटर। पोखराको अधिकतम 32 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस वर्षा फाटफुट। वीरेन्द्रनगरको अधिकतम 33.9 डिग्री सेल्सियस, न्यूनतम 25 डिग्री सेल्सियस र दिपायलको अधिकतम 35.7 डिग्री सेल्सियस, न्यूनतम 24.6 डिग्री सेल्सियस वर्षा 42.8 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सुशासन, न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर सरकार अघि बढ़ेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले असार 21 गते प्रदेश सभाबाट विश्वासको मत लिनुहुने। विदेशमा रहेका नेपाली मतदातालाई निर्वाचनमा सहभागी गराउने विषयमा राजनैतिक दल र सम्बद्ध पक्षसँग छलफल भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाद्वारा जानकारी। र युरोपियन युनियनले युक्रेनलाई प्रतिरक्षा प्रणाली र सुरक्षाका लागि 1.9 अर्ब युरो प्रदान गर्ने। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।